بسم الله الرحمن الرحيم باب ما جاء في شفة شراب رسول الله صلى الله عليه وسلم حضور صلی اللہ علیہ وسلم کے پینے کی چیزوں کے احوال. اس سے پہلے جو باب گزرا ہے اس میں آپ صلی اللہ علیہ وسلم کے پھلوں کا ذکر تھا, آپ کیا کیا پھل پسند فرماتے, کس طرح سے پھل نوش فرماتے تھے. پھلوں کے تعلق سے میں نے ایک بات یہ کہی تھی کہ جیسے کھانے کے آداب ہیں ان آداب کی رعایت پھلوں میں ضروری نہیں ہے. کھانا بیٹھ کر کھانا چاہیے, سیدھا ہاتھ سے کھانا چاہیے, لیکن پھلوں کو آپ دونوں ہاتھ سے بھی کھا سکتے ہیں, کھڑے ہو کر بھی کھا سکتے ہیں, چلتے ہوئے بھی کھا سکتے ہیں. تو جو کھانے میں آداب اور جن آداب کی رعایت کھانے میں ضروری ہے پھلوں میں ضروری نہیں ہے. کوئی آدمی بس میں سفر کر رہا ہے, کھڑے کھڑے کھانے لگا, کہیں راستے میں دیکھا فروٹ کھانے لگا, تو کچھ کہنے کی ضرورت نہیں ہے, اس کی شریعت میں بالکل اجازت ہے. آپ صلی اللہ علیہ وسلم اس طرح سے بھی پھل کھاتے جیسے کہ حدیث پاک میں آیا کہ کھجور اور ککڑی ملا کر آپ کھاتے. کبھی آپ صلی اللہ علیہ وسلم نے ککڑی کو نمک کے ساتھ بھی کھایا ہے, کھجور کے ساتھ بھی کھایا ہے اور نمک کے ساتھ بھی کھایا ہے. انسان کی طبیعت مختلف ہوتی ہے, کبھی کس طرح سے جی چاہتا ہے کبھی کس طرح سے جی چاہتا ہے. آپ صلی اللہ علیہ وسلم کو بعض موقعوں پر نمک سے کھانا مرغوب ہوا تو آپ نے نمک سے ککڑی کو کھایا. ایک حدیث ہے اس کے اندر یہ مضمون ہے کہ آپ صلی اللہ علیہ وسلم نے ایک صحابیہ جو آپ کے پاس میں کھجور اور جس پر ککڑی رکھی ہوئی تھی چھوٹی چھوٹی کاشیں, جب آپ صلی اللہ علیہ وسلم کے سامنے پیش کی تو آپ صلی اللہ علیہ وسلم نے ان کو بدلے میں سونا ہدیہ دیا. اس سے ایک بات تو یہ سمجھ میں آتی ہے کہ حضرات صحابہ اکرام رضوان اللہ تعالیٰ علیہ اجمعین یہ خیال کرتے تھے کہ آپ صلی اللہ علیہ وسلم کو کیا چیز مرغوب اور پسندیدہ ہے, اس چیز کو شوق سے حضور کی خدمت میں بھیجتے تھے. پتا تھا آپ صلی اللہ علیہ وسلم کو کھجور کے ساتھ ککڑی پسند ہے, تو بڑی طباق کے اندر کھجور سجائے اور اوپر چھوٹی چھوٹی ککڑی رکھ دی اور آپ صلی اللہ علیہ وسلم کی خدمت میں بھیج دیا. ادھر آپ صلی اللہ علیہ وسلم کی عادت مطہرہ تھی, آپ کی پاکیزہ عادت تھی کہ آپ صلی اللہ علیہ وسلم دوسروں کو نوازتے بھی تھے. اور ایک حدیث کے اندر بھی ہے تحادو تحابو, آپس میں ہدیوں کا لین دین کرو, اس سے آپس میں محبت بڑھے گی. آپ نے دیکھا ہوگا کئی مرتبہ ایسا ہوتا ہے کہ سامنے والا کسی بھی طرح سے ہمارے حق میں نرم ہی نہیں پڑتا, اس کے مزاج میں ہمارے تعلق سے سختی ہی سختی ہے. آپ اس کو ہدیہ دینے کی کوشش کیجئے, آپ دیکھیں گے چند دنوں میں اس کے اندر جو قساوت ہے سختی ہے آپ کے تعلق سے وہ محبت کے اندر بدل جائے گی. گھروں کے اندر جب اس طرح کا ماحول ہو رشتہ داریوں میں تو وہاں بھی ہمیں یہ لین دین بڑھا دینا چاہیے, آپ دیکھیں گے خود بخود محبت بڑھتی چلی جائے گی اور اندر جو تھوڑی بہت سختی والی بات ہوتی ہے وہ دور ہوتی چلی جاتی ہے. اسلام اس کو بہت پسند کرتا ہے. ایک حدیث پاک کا مفہوم ہے کہ کوئی بندہ اپنے بھائی سے इस तरह से मिले, ऐसी चीज के साथ मिले जिस चीज से वो खुश होता हो, तो इससे अल्लाह पाक भी खुश होते हैं। ऐसी चीज के साथ मिले, मसलन किसी से हम मिलने के लिए गए तो हमें ये देखना चाहिए कि उसको क्या चीज पसंद है, तो हम वही चीज वहां लेकर जाएं, उसके दिल से दुआ निकलेगी, दिल खुश हो जाएगा। किसी ईमान वाले का दिल खुश करना, इससे अल्लाह पाक खुश होते हैं। आपने सुना होगा कि किसी ईमान वाले के दिल को तोड़ना काबतुल्लाह को ढाने से बड़ा गुनाह है। इसका मतलब यह है कि किसी ईमान वाले के दिल को हम रख लेंगे और उसको खुश कर देंगे तो काबतुल्लाह की तामीर से बढ़कर ये इबादत है, इतना बड़ा इसका सवाब है। तो किसी रिश्तेदार के हम जा रहे हैं, किसी दोस्त के यहाँ जा रहे हैं, हम किसी से मिलने के लिए जा रहे हैं, तो अगर हम इसका ज़रा ख्याल कर लें उनको क्या चीज़ पसंद है, तो इससे उनका दिल खुश होगा, इससे रब भी खुश हो जाएगा, अल्लाह पाक भी इससे खुश हो जाएंगे। और कई दफ़ा ऐसा होता है कि इस तरह की बात से जो पुरानी नाचाकियाँ होती हैं, इख्तिलाफात होते हैं, वो ख़त्म हो जाते हैं। और जब अल्लाह पाक नेमत में इजाफा करे ना, तो मेरी बात ये अच्छी तरह से याद रखें, आप आपके इर्द गिर्द आस पास के जो लोग हैं उनको आप महरूम ना करें, बल्कि उनको नवाजें, पहले से ज़्यादा नवाजें। जैसे नेमतों में इजाफा हो, तो आस पास के जो लोग हैं आपके, इसमें रिश्तेदार भी हैं, दोस्त अहबाब भी हैं, जिनकी निगाहों में आप रहते हैं और आप उनकी निगाहों में रहते हैं, वो आपकी निगाहों में, आप उनकी निगाहों में, तो उनको नवाजते रहें, इससे आप भी महफूज रहेंगे और आपका माल भी महफूज रहेगा और बढ़ते रहेंगे आप। इसकी मिसाल है, एक है तो लतीफ़ा वो, लेकिन वो सही वाकया है। एक बड़े शायर थे, उनका नाम याद नहीं आ रहा, वो अपने किसी शायर उस्ताज के यहाँ थे, और ये वाकया हकीकत है, नाम मेरे जहन से इस वक्त रोपोश है, नहीं आ रहा है। तो उन्होंने देखा कि अपने जो ये उस्ताद हैं, जो बहुत बड़े अदीब भी थे, शायर भी थे, और वो कहीं के प्रोफेसर भी थे, उनके चारों तरफ कमरे के अंदर किताबें ही किताबें, ये उनकी सोहबत में जाकर बैठे तो देखा घर से अंदर से एक प्लेट के अंदर घी आया, एक में शक्कर आई और दो रोटियां आई। ये जो साहब थे शागिर्द, ये बड़े खुश हुए कि इससे पहले तो हमेशा हमारे उस्ताद ने हमें चाय पिलाकर रखाया है, आज तो मजा आ गया, घी रोटी और शक्कर आई है, इसको अल्लाह मालिदा बनाकर खिलाएंगे, तो आज तो उस्ताद साहब सखी बन गए, हातिम ताई की रूह आ गई इनमें, ये बड़े खुश हुए। लेकिन इन्होंने कहा कि मुझे हैरत की इंतहा हुई उस वक्त में जब मैंने देखा दो रोटी इन्होंने एक प्लेट में चूरी, उनको चूरा किया, उस पर घी डाला, शक्कर मिलाई और घर के चारों तरफ थोड़ा थोड़ा रख दिया नीचे। कहा जानते हो मैंने क्यों किया है, यहाँ पे चूहे बहुत हैं, ये मैं उनको खाना खिला देता हूँ, उनका पेट भर जाता है, तो मेरी किताबें इससे इनसे महफूज हो जाती हैं, अब ये फिर मेरी किताबें नहीं कतरते। तो मैंने अपनी किताबों का, जो हकीकत में मेरी दौलत है, उनकी हिफाजत का ये बंदोबस्त किया है। इसी तरीके से जब अल्लाह ताला माल दे, तो आपके जो आसपास के लोग हैं आप उनको भी कुछ ना कुछ दे दीजिए, तो आपका जो माल है ना ये हमेशा महफूज रहेगा, निगाहों से भी महफूज रहेगा, बुरी निगाह भी नहीं लगेंगी, हसद की निगाह से भी महफूज रहेंगे। तो ये कर लेना चाहिए, ये एक बहुत अहम उसूल है। और ये तो है कि आप जितना देंगे, सदका देंगे, ये सदका भी है, तो ये माल बढ़ेगा घटेगा तो नहीं, और साथ साथ में ये माल महफूज भी हो रहा है। अजीब सी बात है कि इंसान करता है, करता 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 ये हो जाए वो हो जाए, बहुत कुछ हो जाता है, और फिर इसी में आंखें उसकी मिट जाती हैं, दुनिया से चला जाता है। लेकिन अगर वो इसी करने करने में اپنے رشتہ داروں کا بھی خیال کر لے، اپنے آس پاس والوں کا بھی خیال کر لے. اللہ نے اس کو 10 گھر دیے ہیں تو دیکھ لے میرے آس پاس میں میرے سگا بھائی، میری بہن، کوئی ایسا بھی تو ہے جس کے پاس گھر نہیں ہے، عرصے سے کرائے پہ رہ رہے ہیں، دے کے چلے جاؤ. کمی تو اس سے آئے گی نہیں. آخرت کے اندر تو محفوظ ہے ہی ہے، دنیا کے اندر بھی ملتا ہے. آپ صلی اللہ علیہ وسلم کی پاکیزہ عادت تھی کہ کوئی آپ کے پاس میں ہدیہ لاتا تھا تو آپ بھی اس کو ہدیہ پیش کیا کرتے تھے. اور آپ صلی اللہ علیہ وسلم نے فرمایا تہا دو تہا بو، آپس میں ہدیوں کا لین دین کرو، اس سے محبتوں میں اضافہ ہوگا. اور میں نے بتایا آپ کر کے دیکھیں، ایسے کتنی ایسی ناچاکیاں جو عرصے سے چلی آ رہی ہیں، اختلافات جو طویل سے طویل ہوتے چلے آ رہے تھے، جہاں ہم نے لین دین شروع کیا وہ ختم. اللہ تعالیٰ نے اس میں ایسا اثر رکھا ہے، اور ثواب کا ثواب ہے. دل رکھے جا رہے ہیں، دل ٹوٹنے سے بچ رہے ہیں. تو یہاں یہ قصہ ہے، ایک صحابیہ ہیں حضور پاک صلی اللہ علیہ وسلم کے پاس میں ایک طباق لے کر آئیں جس میں کھجور ہیں، اوپر سے ککڑیاں ہیں. تو جب حضور کے پاس میں یہ آئیں تو یہ کہتی ہیں وَعِنْدَهُ حِلْيَةٌ قَدْ قَدَّمَتْ عَلَيْهِ مِنَ الْبَحْرَيْنِ. میں نے دیکھا کہ آپ کے پاس میں کچھ زیورات رکھے ہوئے ہیں جو بحرین سے آئے تھے. بحرین اس وقت فتح ہو چکا تھا، وہاں سے خراج آیا کرتا تھا، وہاں سے آئے ہیں. فَمَلَا يَدَهُ مِنْهَا فَأَعْطَانِهِ. تو آپ صلی اللہ علیہ وسلم نے اس میں سے اپنا ہاتھ بھرا، ہاتھ بھرا اور ہاتھ بھر کر مجھے دیا. لے کر کے آئی ہیں فروٹ، اور بدلے میں کیا دیا آپ صلی اللہ علیہ وسلم نے؟ سونا، زیورات دیے. اگلا باب، باب ما جاء فی صفت شراب رسول اللہ صلی اللہ علیہ وسلم. شراب کے معنی پینے کی چیز کوئی بھی. آپ صلی اللہ علیہ وسلم کی پینے کی چیزوں کے احوال. حضرت عائشہ صدیقہ رضی اللہ تعالی عنہ فرماتی ہیں کانا احب الشراب الى رسول اللہ صلی اللہ علیہ وسلم الحلو الباردا. پینے کی چیزوں میں آپ صلی اللہ علیہ وسلم کو میٹھی اور ٹھنڈی چیز پسند تھی. پینے کی چیزوں میں آپ صلی اللہ علیہ وسلم دودھ بھی پیتے تھے، شہد بھی پیتے تھے، نبیز بھی آپ صلی اللہ علیہ وسلم پیتے تھے. تو پینے کی جو بھی چیز ہو، خواہ پانی ہو، آپ صلی اللہ علیہ وسلم کو ٹھنڈا اور میٹھا پسند تھا. بہت سے حضرات یہ خیال کرتے ہیں، خاص طور سے وہ لوگ جو صوفیاں ہیں، اور یہ سمجھتے ہیں کہ زہد اسی کا نام ہے. وہ یہ خیال کرتے ہیں کہ ٹھنڈا پانی پینا زہد کے خلاف ہے، حالانکہ ایسا نہیں ہے. جو چیز آپ صلی اللہ علیہ وسلم سے ثابت ہے وہ زہد کے خلاف کیسے ہو سکتی ہے؟ آپ صلی اللہ علیہ وسلم کو میٹھا پانی پسند تھا، ٹھنڈا پانی پسند تھا. اور ہم نے بہت سارے بزرگوں کو دیکھا ہے کہ سردی کے اندر بھی ہم نے ان کو ٹھنڈا پانی پیتے ہوئے دیکھا ہے، سردی میں بھی. بہت دنوں کی بات ہے، ہمارا بچپنا تھا، تقریباً 12-13 سال کی عمر ہوگی، حفظ کر رہا تھا اس وقت میں، 12 سال کی عمر میں حفظ ختم ہوا تھا. تو ہمارے دیوبند میں ایک بزرگ ہوا کرتے تھے، حضرت مفتی محمود حسن صاحب گنگوہی رحمت اللہ علیہ، بڑے درجے کے بزرگ تھے. آج ان کی دنیا میں خلافہ مشہور ہیں. اور حضرت مولانا ابراہیم صاحب پانڈور افریقہ سے جو آتے ہیں، اس مسجد میں بھی ان کا بیان ہوتا، وہ بھی انہی کے خادم تھے. جب ہمارے والد محترم ان سے بیعت تھے، ہم بھی حضرت کی خدمت میں جایا کرتے تھے، مفتی محمود صاحب گنگوئی رحمۃ اللہ علیہ خدمت میں. تو ہم نے دیکھا حضرت کو کہ سردیوں میں بھی بالکل ٹھنڈا پانی پی رہے ہیں. پھر ایک اور بزرگ تھے، والد محترم ہمیں ان کے پاس لے گئے، تو انہوں نے ہمیں اپنا ٹھنڈا پانی دیا، بچا ہوا پانی دیا. تو اس وقت ہم سے وہ پانی پیا نہیں گیا، اتنا ٹھنڈا تھا. تو اسی وقت ہم نے اپنے والد صاحب سے سوال کیا، ابو یہ کیا بات ہے، سردی کا وقت ہے، ٹھنڈ کا زمانہ ہے، اور یہ اتنا ٹھنڈا پانی پی رہے ہیں؟ لگے اصل میں آپ صلی اللہ علیہ وسلم کو ٹھنڈا پانی پسند تھا، اس لیے بزرگان دین جو ہے اسی کی اتباع میں ٹھنڈا پانی پیتے ہیں. اور دوسری بات یہ ہے کہ یہ اللہ والے ذکر بہت کرتے ہیں، ذکر کرتے کرتے ان حضرات میں حرارت بڑی ہوئی ہوتی ہے، گرمی بڑی ہوئی ہوتی ہے، ان کے قلوب گرم رہتے ہیں، ٹھنڈا پانی پی کر تسکین ہوتی ہے۔ بہت سارے بزرگان دین یہ کہتے ہیں کہ جب ہم ٹھنڈا پانی پیتے ہیں تو ہمارا رواں رواں حمد الہی میں مشغول ہو جاتا ہے۔ تو آپ صلی اللہ علیہ وسلم کو بھی ٹھنڈا پانی پسند تھا، اور آپ جہاں رہتے تھے وہاں سے تقریباً 2 میل کے فاصلے پر کوئی گاؤں تھا، وہاں پر ایک کنواں تھا، اس کا پانی بڑا ٹھنڈا تھا، آپ صلی اللہ علیہ وسلم کو وہاں سے پانی لایا جاتا تھا۔ تو حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں، کان احب الشرابی الی رسول اللہ صلی اللہ علیہ وسلم الحلو الباردہ، آپ صلی اللہ علیہ وسلم کو ٹھنڈا اور میٹھا پانی پسند تھا، پینے والی چیزوں میں ٹھنڈی اور میٹھی چیز پسند تھی، ٹھنڈی میٹھی چیز، چاہے نبیذ ہو، چاہے پانی ہو، چاہے دودھ ہو۔ اگلی حدیث حضرت ابن عباس رضی اللہ تعالیٰ عنہما سے مروی ہے، کہتے ہیں کہ دخلت مع رسول اللہ صلی اللہ علیہ وسلم انا وخالد بن الولید علی میمونہ فجاءتنا بإناء من لبن فشرب رسول اللہ صلی اللہ علیہ وسلم وانا علی یمینہ وخالد علی شمالہ۔ حضرت عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ میں حضور پاک صلی اللہ علیہ وسلم کے ساتھ حضرت میمونہ کے یہاں آیا، ساتھ میں خالد ابن ولید بھی تھے۔ حضرت میمونہ کون؟ حضور پاک صلی اللہ علیہ وسلم کی زوجہ مطہرہ۔ حضرت عبداللہ ابن عباس کی خالہ ہوتی ہیں، اور ساتھ میں حضرت خالد ابن ولید رضی اللہ تعالیٰ عنہ ہیں، ان کی بھی خالہ ہیں۔ تو حضرت خالد اور حضرت عبداللہ بن عباس یہ دونوں خالہ زاد بھائی ہیں، اور ان کی خالہ حضور پاک صلی اللہ علیہ وسلم کی نکاح میں ہے، حضرت میمونہ رضی اللہ تعالی عنہا۔ حضرت عبداللہ بن عباس کہتے ہیں کہ میں حضور صلی اللہ علیہ وسلم کے ساتھ، جبکہ خالد بھی ہمارے ساتھ میں تھے، حضرت میمونہ کے گھر میں آئے تو ہمارے پاس میں بإناء من لبن، دودھ کا ایک برتن لایا گیا، گھر میں جو دودھ تھا وہ پیش کیا گیا۔ مختلف جگہ مختلف ماحول ہیں کہ جیسے ہی کوئی مہمان آتا ہے کہ اس کے سامنے کچھ پیش کیا جاتا ہے، یہ آداب مہمانی میں سے ہے کہ جب بھی کوئی مہمان ہے کم از کم کچھ نہ ہو تو پانی ہی پیش کیا جائے۔ بعض جگہ خالی پانی دینے کو معیوب سمجھتے ہیں، تو پانی کے ساتھ کوئی نہ کوئی چیز ہوتی ہے، کوئی کھجور ہو، کوئی میٹھی چیز ہو، کیسی بھی چیز ہو۔ اور بعض جگہ گرمی کا موسم ہے تو ٹھنڈا پیش کیا جاتا ہے، لسی ہے، لسی پیش کی جاتی ہے۔ پنجاب کے علاقے میں چلے جائیں گے تو وہاں پر لسی ملے گی آپ، میوات کے علاقے میں چلے جائیں گے یا مظفر نگر اور سہارنپور کے علاقے میں آپ چلے جائیں گے تو وہاں پر آپ کو بہت بڑا پیالہ ہوتا ہے، بھر کے آدھا لیٹر اس کے اندر دودھ آ جاتا ہے، وہ آپ کو فوراً پیش کیا جائے گا۔ کہیں پر گڑ پیش کیا جاتا ہے۔ یہ عربوں کے یہاں بے تکلفی بہت تھی، اور بے تکلف ہونا یہ ایمانی صفت ہے، یاد رکھیے میری بات، بے تکلف ہونا ایمانی صفت ہے۔ حدیث پاک میں ہے، المؤمن لا يتکلف، ایمان والا تکلف نہیں کرتا ہے۔ اب ہم کسی کے مہمان ہوئے، صاحب بھوک لگ رہی ہے، باہر سے آئے، کہیں صاحب کھانا تیار ہے، کھانا کھا لیجیے، نہیں صاحب بس نہیں کھائیں گے، بھوک لگ رہی ہے نہیں کھائیں گے۔ خاص طور سے شروع شروع میں آپ سسرال جاتے ہیں تو اس طرح کی چیزیں بہت ہوتی ہیں، آدمی تکلف کرتا ہے، شرم حضوری کے اندر رہتا ہے اور پھر بھوکا رہتا ہے، پھر شام کو رات کے وقت جو ہے اپنے گھر والوں کو پریشان کرتا ہے، کچھ ہو تو بھائی بھیجو۔ تو ایمان والے کی صفت بتائی گئی، المؤمن لا يتکلف، ایمان والا تکلف نہیں کرتا۔ ایک بزرگ ہیں ہمارے مرشد حضرت حاجی شکیل صاحب دانت برکاتہم، وہ ایک بہت خوبصورت واقعہ سناتے ہیں اس حدیث کے اوپر، المؤمن لا يتکلف۔ فرماتے ہیں کہ وہ اعظم گڑھ میں، ان کا گاؤں اعظم گڑھ ہے یو پی میں، رہتے بمبئی میں ہے، تو وہاں پر وہ اپنے گاؤں میں گئے تو ان کے پرانے دوست ملے، انہوں نے کہا شکیل بھائی آپ کل ہمارے یہاں آ جائیے گا، گھر میں ہم نے پائے بنائے ہیں۔ اچھا پائے جیسے کہ کٹ بنایا جاتا ہے، ایسی پائے کو بھی اہتمام سے بنایا جاتا ہے، یہاں ناشتے میں چلتے ہیں، اس علاقے میں کھانے میں کھائے جاتے ہیں پائے۔ حضرت کو پائے پسند ہے تو کہا کہ حضرت अब कल पाए बनेंगे, आप कल तशरीफ लाइए कि ठीक है मैं आ जाऊंगा। कबूल कर ली दावत। जब दूसरे दिन वहां पहुंचे, घर पर इत्तला दी, कौन शकील, तो कहा कि अच्छा वो तो वहां गए हैं। कहने लगे कैसे चले गए, हम तो हमारी तो दावत की है। ले ख्याल नहीं रहा होगा। अच्छा तो हजरत ने फरमाया एक काम करो, घर में क्या बना है, पाए। हाँ ठीक है, मुझे उन्होंने कहा था पाए बने हैं, बैठक में बैठ जाता हूँ, हाथ धुलवा दो और बच्चे के हाथ खाना पहुँचवा दो, मेरे खाने का टाइम हो चुका है, मैं खाना खाकर चला जाऊँगा, क्योंकि मेरी दावत थी, मेरा हक हो चुका है। तो जब उनसे आया तो मेरे सलाम कह देना। उन्होंने कहा ये क्या मेहमान आया है साहब, खुद ही कह रहा है हाथ धुलवाओ खाना दो और हम खाकर चले जाएंगे। तो उन्होंने बच्चे के हाथ हाथ धुलवाए, खाना पेश कर दिया, हजरत ने खाना खाया फरागत के साथ में, और हजरत को जाना था, हजरत चले गए सलाम करके, और कहने मेरे सलाम कहना। बाद में जब वो साहब आए, वो भूल चुके थे, उन्हें याद नहीं रहा था हमने हजरत से कहा है। तो घर वालों ने कहा भाई कैसे मेहमान आए थे आज, खुद ही कह रहे हैं लाओ हाथ धुलवाओ खाना भेजो खाना खिलाओ, और हमारा हक है आज खाने पर। कहले कहा हाँ बात तो सही है, हक तो था, मैं ही भूल गया था आप लोगों से कहना, हजरत की दावत थी। तो फिर जब हाजी साहब से कहा, हाजी साहब ने ये हदीस सुनाई, देखो भाई अल-मुमिनु ला तकल्लफ, ईमान वाला तकल्लफ नहीं करता। खाने का वक्त था, मुझे आपने खाने पे बुलाया था, तो मैं कैसे चला जाता ऐसे, खाना खाकर ही जाना था, तो तकल्लुफ नहीं होनी चाहिए। तकल्लुफ में तजद्दुद है, तजद्दुद में परेशानी। तरीके जिंदगी चाहो तो तर्जे कहन में है, यानी पुराना जो वजा था, तरीका था। देखें आप बड़ों में कोई तकल्लुफबाजी होती नहीं थी पुराने लोगों के अंदर, उसी के अंदर मजा है। अब जो तकल्लुफ करने लगे हैं उसके अंदर मजेदारी नहीं रही है। अरबों के अंदर ये था, मेहमान आया जो कुछ सामने है रख दिया, जैसा भी है रख दिया, घर में दूध था पेश कर दिया। हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह तआला फरमाते हैं कि मैं हजरत खालिद के साथ खाला के यहाँ आया, हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के साथ में हम लोग मौजूद हैं, हालांकि हजरत खालिद जो हैं ये मक्के के शहजादे हैं, यानी ये बड़े लोगों में से हैं। इनका बाप बहुत बड़ा मालदार था, इतना बड़ा मालदार था इनका बाप, जो मुसलमान तो नहीं हुआ। वो ये कहता था कि ये जन्नत और जहन्नम की बात करते हैं, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम कहते हैं कि जहन्नम में जाएगा, जहन्नम में जाएगा। अल्लाह ने इतना माल दे रखा है मुझे, मेरे पास इतना माल है कि अगर जहन्नम में डाल दिया तो फिदिया देकर मैं जन्नत से, जहन्नम से छुटकारा हासिल कर लूँ और जन्नत में चला जाऊँ, इतना माल है। हकीकत में इतना माल था, मक्के से ताइफ तक इस शख्स की ज़मीनें ही ज़मीनें थी। और कुरान करीम में एक सूरत है, सूरह मुदस्सिर, उसमें इसके बाप के ताल्लुक से, ज़रनी मन खलक़्त वहीदा व जअल्त लहु मालम ममदूदा व बनीन शुहूदा व महदत लहु तमहीदा सुम्मा तौनज़ीद। हज़रत खालिद के बाप के बारे में है, ये कहता था कि 10 बेटे थे, सारे के सारे हट्टे कट्टे फौजी किस्म के, मजबूत और बे इंतहा माल, इस पर बड़ा उसको नाज था। हज़रत खालिद के सामने जब ये आयत आती थी तो बहुत रोते थे। तो हज़रत खालिद शहजादे हैं बड़े घर के, हजरत मैमूना के यहाँ दाखिल हुए, खाला ही लगती हैं, तो घर में जो कुछ था पेश कर दिया बहुत सादगी के साथ में। कहते हैं हजरत अब्दुल्ला बिन अब्बास, फशरीबा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम व अना अला यमीनी, हुजूर ने वो पिया, मैं आपके दाएं तरफ था और खालिद बाएं तरफ थे। मजलिस में दोनों तरफ लोग बैठे हों, आप कोई चीज ने किस तरफ को देना, दाएं वाले को देना। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अब्दुल्ला बिन अब्बास को वो शरबत दिया बचाकर, कहा अशरबतुलक, ये तुम्हारे लिए है, लेकिन फइनशीता आसरत बिहा खालिद, अगर तुम चाहो तो अपने ऊपर खालिद को तरजीह दो, क्योंकि वो तुमसे बड़े हैं, उम्र में भी बड़े हैं, तो उनको तरजीह दो। क्या मतलब इसका, सुन्नत और तरीका तो यही है कि हम सीधी तरफ से शुरू करें, लेकिन सीधा वाला अगर चाहे तो उसको करना भी चाहिए, अगर कोई बड़ा सामने है तो वो अपना हक उसको दे दे। हम सोचते हैं भाई हम सीधी तरफ है तो बस हक हमारा ही हो गया, ठीक है भाई हक तो तुम्हारा ही है, तुम्हें मिल गया। लेकिन शरीयत इसको भी कहती है बड़ों का भी तो इकराम करो, इकराम बहुत बड़ी चीज है, और इकराम के ताल्लुक से इस्लाम में बहुत हिदायतें मौजूद हैं। इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने यहां पर फरमाया कि ठीक है भाई ये हक तुम्हारा है, तुम दाएं तरफ हो, लेकिन भाई बड़े उम्र में खालिद हैं, मैंने तो तुम्हारा हक तुमको दे दिया तो तुम इनको तरजीह दे सकते हो। लेकिन ये भी पक्के आशिक रसूल थे साहब, ये कहने लगे या रसूलल्लाह आपके बचे हुए पर झूठे पर मैं किसी को तरजीह नहीं दे सकता, आपका बचा हुआ है पहले मैं ही पीऊंगा, मैं दूसरे को नहीं दूंगा। इस बुनियाद पर बाद हजरात ने यह कहा है अल ईसारु फिल कुरब ला यजूज, यानी इबादतों का मौका आपको भी मिल रहा है और कोई और भी है लेना चाह रहा है तो आप पहले हासिल कीजिए, उसमें ईसार नहीं किया जाएगा, उसमें इशार नहीं किया जाएगा। एक लोटा पानी का दो आदमी को वजू करना है और इतना पानी है लोटे में कि एक ही आदमी वजू कर सकता है, आप ही कीजिए, आप ही कीजिए। सफ के अंदर आप कुछ जगह मिल गई, आपने देखा पीछे कोई और आ गया, आपने उनको आगे बढ़ा दिया, नहीं भी पहले सफ में आपको जगह मिल गई तो आप ही रहिए। लेकिन यहां पर कुछ उलमा इकराम ये भी कहते हैं कि जैसे आप सल्लल्लाहु अलैहि वसल्लम ने यहां कहा भाई चाहो तो तुम तरजीह दे दो ना उनको बड़े को, ईसार करो, ऐसे ही यहां पर अगर कोई आपसे इल्म में बड़ा आ गया, अमल में बड़ा आ गया तो आप उसको आगे बढ़ा सकते हैं, ये कोई गलत काम नहीं है। लेकिन जहां वजू वाली बात है वहां चूंकि एक जरूरी चीज है, एक आदमी वजू कर सकता है, इतना ही पानी है तो पहले आप कहिए, आप वो अपना मसला खुद तलाश कर लेंगे, उन्हें क्या करना है, आपको वजू करना है, आपको नमाज पढ़नी है। लेकिन यहां पर जो मौका है वो इस्तिहबाब वाली चीज है यहां पर, तो इसलिए यहां पर तो आप कर सकते हैं, अपना हक दूसरे को भी दे सकते हैं, आपसे उम्र में कोई बड़ा है। हुजूर ने फरमाया फइन शिता असरत बिहा खालिद, अगर तुम चाहो तो खालिद को तरजीह दे सकते हो। फकुल्तु मा कुंतु लिउसिरा अला सुरिका अहदन, या रसूलल्लाह मैं कैसे आपके बचे हुए पर किसी दूसरे को तरजीह दे दूं। सुम्मा قال رسول الله صلى الله عليه وسلم, फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मन अतअमहु अल्लाह तआमा फलयकुल اللهم بارك لنا فيه واطعمنا خيرا منه। हुजूर ने फिर यहां पर एक दुआ भी सिखाई, अल्लाह अगर किसी को, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मन अतअमहु अल्लाह तआला, अल्लाह अगर किसी को खाना खिलाए तो वो ये दुआ भी पढ़े। क्या दुआ? अल्लाहुम्म बालिक लना फी वअतइमना खैरम मिनहु, अल्लाह इसमें बरकत अता फरमा और इससे बेहतर हमको अता फरमा। ये दुआ, एक दुआ पहले भी आई है अल्हम्दुलिल्लाहिल्लज़ी अतअमना वसक़ाना वजअलना मुस्लिमीन, वो भी दुआ पढ़ सकते हैं, अभी दुआ पढ़ सकते हैं आप। यहाँ पर एक मिसाल सुनिए, हम अगर अपने घर वालों को लेकर बाजार जाएं और उनके सामने कपड़े की दुकान पे कहें भाई ये कपड़ा ले लो, ये 1500 रुपये का है, ये 1800 रुपये का है, ये दो, ये भी 1500 का है, ये भी 1500 का है, तो अच्छे तो दोनों लग रहे हैं, अच्छे तो दोनों लग रहे हैं, और उनको पता है कि ये एक ही दिलवाना चाहते हैं, लेकिन हमारे दिल में उस वक्त सखावत उमड़ आई और हमने कहा चलो दोनों ले लो, अच्छी चीज होगी ना ये। इसी तरीके से दुआएं दो हैं, दुआ दो हैं, वो भी है ये भी है, तो दोनों पढ़ लोगे तो फायदा ही तो होगा, नुकसान तो कोई नहीं है, कभी ये पढ़ लो कभी ये पढ़ लो, ऐसे भी कर सकते हैं, और कोशिश ये हो कि कभी दोनों ही पढ़ लो, इसके अंदर तो बरकत ही बरकत है। आगे फरमाया वमन सकाहुल्लाहु लबना फलयकुल اللهم بارك لنا فيه وزدنا منه, और जिसको अल्लाह दूध पिलाए तो ये दुआ पढ़े اللهم بارك لنا فيه وزدنا منه। देखिए हर जगह ये कहा अल्लाह हमको इसमें बरकत दे और इससे बेहतर अता फरमा, लेकिन दूध के मौके पे अल्लाह ने, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने दुआ सिखाई अल्लाह हमें इसमें बरकत दे और ज्यादा अता फरमा, اللهم بارك لنا فيه وزدنا منه, क्यों? दूध के मौके पे ये दुआ आप सल्लल्लाहु अलैहि वसल्लम ने क्यों सिखाई? इसलिए कि दूध अल्लाह की ऐसी नियमत है, ऐसी नियमत है कि वो खाने और पीने दोनों का काम करता है, उसके अंदर अल्लाह ने गिजाइत भी रखी है और प्यास बुझाने की सलाहियत भी अल्लाह ताला ने उसमें रखी है, तो ये बहुत बड़ी नियमत है अल्लाह की। कोई आदमी दूध ही पीता रहे तो जीता रहेगा, बहुत से इलाके ऐसे हैं कि वहां पर उनका खाना पीना दूध ही है, दूध ही पर गुजर बसर होता है, नाज मिल गया तो मिल गया, जब मिल गया, और नहीं तो सुबह शाम बस दूध ही पी रहे हैं। और अल्लाह ताला ने उसके अंदर ये चीज़ रखी, और ये पास ये मजमून हदीस में भी है। हज़रत अब्दुल्ला बिन अब्बास रज़ी अल्लाह ताला ने फरमाया, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, लैस शैउन युज़िउ मकान अत्ताम व शराब गैर अल्लबन, कोई चीज़ ऐसी नहीं है जो खाने पीने दोनों के कायम मकाम हो सिवाय दूध के। दूध ऐसा है जो खाने पीने दोनों का काम करता है। बाबू माजा फी सिफती शुरबी रसूलिल्लाही सल्लल्लाहु अलैहि वसल्लम, हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के पीने का तर्ज, उन हदीस का बयान जिनमें हुजूर पाक सल्लम के पीने का तर्ज है, किस तरह से आप सल्लल्लाहु अलैहि वसल्लम पीते थे, बैठकर पीते, लेटकर पीते, खड़े होकर, ये है मतलब पीने का अंदाज क्या था आप सल्लल्लाहु अलैहि वसल्लम का। तो इसमें मोटी मोटी बात तो आप ये समझ लीजिए, आम हालात में बैठकर पीना सुन्नत है, तीन सांस में पीना चाहिए, बिस्मिल्लाह पढ़कर पीना चाहिए, देखकर पीना चाहिए, और पीने के बाद में अल्हम्दुलिल्लाह कहना चाहिए। आम हालात में कैसे पीना चाहिए? बैठकर पीना चाहिए। लेकिन कोई मजबूरी है, बैठने की जगह साफ नहीं है, बैठ नहीं सकते हैं आप, और कोई वजह है, आपके पाँव में दर्द है, बैठना मुश्किल होता है, तो आप खड़े होकर भी पी सकते हैं। फतावा आलमगीरिया के अंदर ये जुजिया है, लाबा सब शुरबी कायमा, आदमी खड़े होकर पानी पिए तो कोई बात नहीं है, बिला उज्र के अगर पिएगा तो कराहते तंजीही है, मकरूह तंजीही है। क्या है? मकरूह तंजीही है। तो आम हालत में कैसे पीना चाहिए? बैठकर ही पीना चाहिए। आदमी कोई उज्र है तो खड़े होकर पी ले, कोई हरज की बात नहीं है इसके अंदर, और इसके अंदर रोक टोक भी नहीं कर सकते। साहब कैसे कर रहे हो आप? देखिए एक उसूल याद रखिए, मुस्तहब्बात में तरगीब दी जाती है, रोका टोका नहीं जाता, नकीर नहीं की जाती। एक आदमी मुस्तहब के खिलाफ कर रहा है तो आप तरगीब देंगे, भाई बैठकर पीना सुन्नत है, ये कहेंगे आप, क्या कर रहे हो साहब, जानवरों की तरह पी रहे हैं, पीना नहीं आता तुमसे, ऐसे नहीं कहा जाएगा, तरगीब देंगे आप वहां पे, बैठकर पीना चाहिए। ये उसूल याद रखिए हमेशा, बहुत जगह आपके काम आएगा ये। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने आम हालात में बैठकर ही पिया है, कभी आप सल्लल्लाहु अलैहि वसल्लम ने खड़े होकर भी पिया है। इन तमाम अहादीसों को सामने रखकर खुलासा वही सामने आता है जो मैंने आपके सामने जिक्र कर दिया है कि खड़े होकर पानी पीना आम हालात में सुन्नत है, लेकिन किसी बुनियाद पर आप खड़े होकर पानी पीना नहीं, खड़े होकर बैठकर पानी पीना, क्या लगता है, बैठकर पानी पीना आम हालात में सुन्नत है, खड़े होकर पानी पीना बिला उज्र के मकरूह तंजीही है। बस देखिए इब्ने अब्बास रजी अल्लाह ताला अन फरमाते हैं, अन इब्ने अब्बास अन नबी सल्लल्लाहु अलैहि वसल्लम शरीबा मिन जमजम व हुवा काइम, हजरत अब्दुल्ला बिन अब्बास कहते हैं कि हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने जमजम खड़े होकर पिया। उलमा की एक बड़ी जमात तो ये कहती है जमजम भी बैठकर ही पीना सुन्नत है, जैसे कि और पानी आम हालात में बैठकर पीना सुन्नत है, लेकिन उलमा की एक मजबूत जमात ये भी कहती है, और हमारे हजरत शेखुल हदीस मौलाना ज़करिया साहब रहमतुल्लाह अलैह जिन्होंने इस किताब की शरह लिखी है उनका रुझान भी उसी तरफ है, हमारे काबे को रुझान भी इसी तरफ है कि जमजम इससे मुस्तस्ना है। आम पानी के बारे में तो यही है कि बैठकर पीना चाहिए, लेकिन जमजम इससे मुस्तस्ना है, जमजम में अफजल ये है खड़े होकर पीना। क्या लफ्ज बोल रहा हूं मैं? अफजल। कुछ हजरात इसमें इतनी सख्ती करते हैं कि कोई बीट बैठकर पी ले तो उसको लान तान करने लगते हैं, साहब क्या कर रहे हो, साहब भेद भी करने लगते हैं, कुछ कहने की जरूरत नहीं है, बैठकर भी पीना दुरुस्त है इस पानी से, और इस पानी से तो वहां पर तो आपने देखा को वजू भी करते हैं लोग, और बहुत से अल्लाह वाले हमने देखा जो हिंदुस्तान के जाते हैं माशाल्लाह आटा भी उसी से गूंथते हैं, तो बड़ी शौक अच्छी बात है, دل میں شوق ہے, اکرام ہے, احترام ہے اور محبت ہے وہاں کی ہر چیز کی, تو برکت والا پانی ہے, اس میں تو کوئی شک نہیں. دنیا میں اس سے زیادہ برکت والا پانی کوئی دوسرا نہیں ہے زمزم سے. تو اس کا استثناء ہے کہ یہ آدمی کھڑے ہو کر پی لے, اس کا کھڑے ہو کر پینا افضل ہے. دیگر پانیوں میں عام حالات میں وہی ہے کہ بیٹھ کر پیا جانا چاہیے. اگلی حدیث حضرت عمر ابن شعیب عن ابی عن جدہ, ان سے مروی ہے, کہتے ہیں کہ رائیت رسول اللہ صلی اللہ علیہ وسلم یشرب قائما وقاعدا. اس روایت کے راوی حضرت عبداللہ ابن عمر ابن العاص ہے. یہ عبداللہ ابن عمر ابن العاص رضی اللہ تعالیٰ عنہ ان صحابہ میں سے ہیں جنہوں نے حضور پاک صلی اللہ علیہ وسلم کے پاس رہ کر بہت علم حاصل کیا ہے. خود حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کہتے تھے کہ حدیث کے علم میں مجھ سے زیادہ اگر کوئی ہے تو وہ عبداللہ ابن عمر ہے. اس کا مطلب یہ ہے کہ عبداللہ ابن عمر بن العاص کے پاس حدیثیں بہت تھیں, بہت تھیں. اور پھر خود کہتے ہیں کہ وجہ اس کی یہ کہ میں تو یاد کرتا تھا لیکن وہ لکھتے تھے, اور صحابہ میں سے یہ وہ صحابی ہیں اللہ کے رسول صلی اللہ علیہ وسلم نے ان کو اجازت دے رکھی تھی کہ تم لکھا کرو. چنانچہ انہوں نے ایک کاپی بنا رکھی تھی, ایک نوٹ بک بنا رکھی تھی, جس کا نام رکھا تھا انہوں نے صحیفہ صادقہ. اس صحیفہ صادقہ میں حضور سے جو بھی سنتے تھے آ کر لکھتے تھے, اور اس طرح سے ایک بڑا ذخیرہ حدیثوں کا ان کے پاس میں جمع ہو گیا تھا. اور یہ ان صحابہ میں سے تھے جن کے اندر زہد غالب تھا. زہد کا مطلب آخرت کی فکر بہت زیادہ تھی, آخرت کی طرف مائل ہوتے رہتے تھے. آپ نے سنا ہوگا واقعہ, تین صحابی حضور کے پاس آئے, ایک کہتے ہیں کہ میں تو اب ہمیشہ رات میں جاگتا ہی رہوں گا, صرف عبادت ہی کروں گا. ایک صحابی کہتے ہیں میں کبھی عورتوں کے پاس نہیں جاؤں گا. ایک صحابی کہتے ہیں میں کبھی افطار نہیں کروں گا, میں کبھی افطار مطلب میں روزے ہی رکھوں گا ہمیشہ. ان میں سے ایک یہ بھی ہیں, ان کے اندر زہد بہت تھا, آخرت کی طرف میلان بہت تھا, اور حضور پاک صلی اللہ علیہ وسلم سے بے حد محبت, حضور کی خدمت میں زیادہ تر رہنا. اور ان کے والد حضرت عمر ابن العاص وہ بھی مکے کے بڑے لوگوں میں سے تھے. اور جس وقت یہ اسلام لائے حضرت خالد ابن ولید اور یہ دونوں ایک ساتھ مسلمان ہوئے. آپ کو یاد ہوگا کہ جنگ احد کے موقع پر پاسا پلٹ گیا تھا, وہ اس وجہ سے کہ یہ گھوڑ سوار جو لوگ تھے کفار کے, ان میں خالد ابن ولید سردار تھے, عمر ابن العاص بھی تھے, یہ لوگ دوسری طرف سے گھوم کے آئے تھے, اور انہوں نے مسلمان کے عقب سے آ کر, مسلمانوں کے پیچھے سے آ کر حملہ کر دیا تھا, اس سے مسلمان دو طرف سے گر گئے تھے اور کافی نقصان اٹھانا پڑا تھا. اس سب کے باوجود بھی ان کے دل میں اسلام داخل ہوتا چلا گیا, اس کی محبت آتی چلی گئی, لیکن ظاہر نہیں کر پا رہے ہیں. فتح مکہ سے پہلے ان کے دل کے اندر اسلام کی محبت بہت آ گئی, لیکن مکے میں کہیں تو کیسے کہیں, اب تک تو اسلام کی مخالفت کر رہے تھے. تو دونوں نکلے, خالد بن ولید ایک طرف سے نکلے, انہیں پتہ نہیں عمر کہاں ہے, ادھر سے عمر بھی اسی ارادے سے نکلے, چلو بھائی اب تو مدینہ جا کر اسلام قبول کر لیتے ہیں. راستے میں دونوں کی ملاقات ہو گئی, آپ کا کیا ارادہ, کہاں جا رہے ہو بھائی, آپ کہاں جا رہے ہو بھائی, اس طرح سے آپس میں بات کر رہے ہیں, ظاہر نہیں کر رہے, لیکن پھر پہچان لیا کہ بھائی میں تو مدینہ جا رہا ہوں, میں بھی مدینہ جا رہا ہوں. جب آپ صلی اللہ علیہ وسلم کی خدمت میں پہنچے, حضور مسجد نبی میں بیٹھے اور ان دونوں کو وہاں سے آتے ہوئے دیکھا, تو حضور پاک صلی اللہ علیہ وسلم نے جو بات ارشاد فرمائی وہ سنیے. حضور فرمایا آج مکے نے اپنے جگر کے ٹکڑوں کو اسلام کے قدموں میں لا کر ڈال دیا ہے. مکے کے جگر کے ٹکڑے ہیں, لوگ شہزادے تھے. انہی کے بیٹے حضرت عمر ابن العاص, حضرت عبداللہ انہی کے بیٹے عمر ابن العاص رضی اللہ تعالیٰ عنہ. پھر یہ دونوں صحابی حضرت خالد اور حضرت عمر ابن العاص, انہوں نے اسلام کی اور مسلمانوں کی بڑی خدمت کی ہے, آخر تک اسلام کے لیے لوگ قربانیاں دیتے رہے ہیں. اور حضرت عبداللہ ان کے بیٹے تھے, وہ حضور پاک صلی اللہ علیہ وسلم ہی کے ہو کے تھے, وہیں رہتے تھے, حضور کی خدمت میں رہتے تھے, اور ابا سے پہلے مسلمان ہوئے ہیں یہ ان کے بیٹے. تو یہ کہتے ہیں کہ رأیت رسول اللہ صلی اللہ علیہ وسلم یشرب قائما وقاعدا, میں نے حضور کو کھڑے ہو کر بھی پیتے ہوئے دیکھا, بیٹھ کر بھی پیتے ہوئے دیکھا. یہ ایسی بہت سی حدیث ہیں, ان سب کا خلاصہ میں نے ہی بتایا, عام حالات میں بیٹھ کر ہی پینا چاہیے. الحمد لله رب العالمين الصلاة والسلام على سيد الأنبياء المرسلين محمد وعلى آله وصحبه أجمعين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم إنك عفو كريم تحب العفو فاعف عنا يا كريم الله كامل توبہ كامل ہدایت كامل عافیت نصیب فرمائیے اپنے نیک اور مخلص بندوں میں شامل فرمائیے ہر قسم کی برائیوں سے گناہوں سے سیئات سے حاسدوں کے حسد سے دشمنوں کی دشمنی سے برا چاہنے والوں کے برا چاہنے سے شیاطین کے حملوں سے نفس کی شرارتوں سے طویل بیماریوں سے غموں سے مصائب سے ہم سب کی پوری امت کی سب کی حفاظت فرمائیے ہم میں سے جن کے اعزاز قریب رشتہ دار ماں باپ دنیا سے رخصت ہو گئے اللہ ان سب کی مغفرت فرما دیجئے جو موجود ہیں ان کے ساتھ رحم و کرم کا معاملہ فرمائیے صلی اللہ علی النبی الکریم محمد وعلی آلہ وصحبہ اجمعین برحمتک یا ارحم الراحمین